me confíen. Oye, es fácil que unuan a la mashabataba y me yedia que fi inqisam el harakate el atavasotiyatin va qatariyatin.
یعنی فصل شام کا عنوان یہ ہے کہ یعنی یوں عنوان فصل جو ہے وہ یہ بتا رہی ہے کہ حرکت کی دو قسمیں ہیں, حرکت یا توسطیہ ہے یا کیا ہے قطعیہ ہے.
میں علامہ نے عنوان فصل یہ دیا ہے کہ حرکت کہ ان فی انقسام الحرکت الی التوسطیت و قطعیت, یعنی حرکت جو ہے وہ دو قسم ہے, ایک قسم توسطی ہے اور دوسری قطعی ہے. لیکن حقیقت میں یہ حرکت کی قسمیں نہیں ہیں, یعنی یوں نہیں ہے کہ حرکت جو ہے وہ دو حصوں میں تقسیم ہو رہی ہے توسطی اور قطعی کے اندر, بلکہ کیا ہے حرکت کے دو معانی ہیں. یعنی حرکت کے دو معانی ہیں, ایک معنی میں اس کو توسطی کہا جاتا ہے اور دوسرے معنی میں اس کو قطعی کہا جاتا ہے. لیکن یہ جو عنوان فاصلے یہ تسامحن ہے, یعنی حرکت تقسیم نہیں ہو رہی قطعیہ و توسطیہ کی طرف.
بہرحال یہ ایک نقطہ تھا جو عرض کیا ہے.
حرکت قطعیہ و توسطیہ کسے کہتے ہیں, تھوڑا دقت کریں اس کی طرف, مطلب تھوڑا سا دقیق ہے, اگر توجہ کریں گے تو آسانی سے سمجھ میں آ جائے گا. حرکت توسطیہ کس سے نکلا ہے؟ وسط سے. وسط سے توسطیہ باب تفاعل ہے. حرکت توسطیہ کیا ہے تعریف اس کی؟ حرکت توسطیہ کی معنی یہ کرتے ہیں کہ آپ مبدا اور منتہا اس کو لحاظ کریں اور پھر آپ ایک جسم کو لحاظ کریں مبدا اور منتہا کے لحاظ سے. مثلا یہاں ایک جسم موجود ہے, مثلا آپ لے لیں نطفہ, یہ ایک جسم ہے, یہ جب یہاں سے نکلے گا اس طرف, ٹھیک ہے, اب یہ اس کا مبدا ہے اور یہ کیا ہے منتہا ہے. آپ کہتے ہیں کہ حرکت قطعیہ, حرکت توسطیہ کیا ہے؟ حرکت توسطیہ یہ ہے کہ ایک جسم کا مبدا اور منتہا میں ہونا, یہ حرکت توسطیہ کہلاتا ہے. یعنی یہ جسم جو ہے جب حرکت کرے گا تو ہم نے فقط یہ دیکھنا ہے کہ یہ نکلا کہاں سے ہے اور اس نے پہنچنا کہاں پر ہے, فقط اتنا لحاظ رکھا ہو اس نے. مثلا ابھی ہم نے کیا لحاظ رکھا ہے, ہم نے کہا کہ نطفہ اس مبدا سے نکلا ہے اور اس نے انسان بننے کی طرف جانا ہے, ٹھیک ہے. ابھی ہم دیکھ رہے ہیں کہ نطفہ جب نکلا یہاں سے مضغہ بنا, مضغہ سے علقہ بنا, علقہ سے مثلا وہ پھر کیا ہے ایک اور حالت اس نے اختیار کی, جنین کی حالت میں آیا, کرتے کرتے یہاں انسان بن گیا, ٹھیک ہے. اب ہم یہاں پر کیا لحاظ کر رہے ہیں حرکت کو, ہم دیکھ رہے ہیں کہ یہاں سے نکلا اور یہاں سے جا رہا ہے, جاتا ہم ابھی ہمارے مد نظر کیا ہے مبدا اور منتہا ہے, جیسے ہی یہاں سے نکلا ہے اور ہماری نظر کس کی طرف ہے منتہا کی طرف ہے, یعنی یہ یہاں سے حرکت کر رہا ہے یہاں تک جا رہا ہے, ٹھیک. اب ہم اگر یہاں مضغہ پر پہنچا تو ہم اگر اس کے بارے میں پوچھیں کہ یہ آیا بین المبدا و منتہا ہے یا نہیں ہے, ہے. علقہ جو ہے وہ بین المبدا و منتہا ہے یا نہیں ہے, ہے. جنین جو ہے وہ کیا بین المبدا و منتہا ہے یا نہیں ہے, ہے. مثلا اب یہ کیا ہے، ہم یہاں پر فقط یہ دیکھ رہے ہیں کہ ایک جسم اپنے مبدأ سے حرکت شروع جب اس نے کی ہے اور اس نے منتہا تک پہنچنا ہے، تو اس کے اوپر ایک عنوان ہمیشہ صدق کر رہا ہے. وہ عنوان کون سا ہے؟ کہ یہ جسم بین المبدأ والمنتہا ہے، اور جس کے اوپر یہ صدق ہمیشہ کرتا رہے اول سے لے کر آخر تک کہ یہ جسم بین المبدأ والمنتہا ہے، اس قسم کی حرکت کو کیا کہتے ہیں؟ حرکت توسطیہ. مثلاً آپ جب یہاں سے مدرسے سے اٹھ کر خوابگاہ کی طرف جا رہے ہوں، آپ کا مبدأ یہ مدرسہ ہے، منتہا آپ کی خوابگاہ ہے. اب جب یہاں سے آپ حرکت کرتے ہیں، اگر آپ جا ابھی ہمارا مد نظر یہاں پر کیا چیز ہے کہ آپ مبدأ سے نکلے آپ نے منتہا تک جانا ہے، ٹھیک ہے. اب آپ جب یہاں سے جا رہے ہیں، جا کر مثلاً فرض کریں کسی دکان کے اوپر کھڑے ہو کر کوئی چیز خرید رہے ہیں، وہاں کھڑے کوئی آپ کا دوست مل جاتا ہے، تو وہ آپ سے جب ملتا ہے تو آپ سے پوچھتا ہے کہ آپ کہاں جا رہے ہیں، تو آپ کہیں گے کہ میں کہاں جا رہا ہوں؟ خوابگاہ جا رہا ہوں. یعنی آپ اپنے آپ کو کیا کہہ رہے ہیں؟ میں ابھی حرکت میں ہوں، میں ابھی جا رہا ہوں، اپنے منتہا کی طرف نکل رہا ہوں. تو لہٰذا ایک چیز کا بین المبدأ والمنتہا کے اعتبار سے کسی چیز اس کے جسم کو جو ہے وہ لحاظ کرنا، اس حرکت کو کیا کہلاتا ہے؟ حرکت توسطیہ ہے، ٹھیک ہے. مثلا دیکھیں یہاں پہ انہوں نے تعریف کی ہے، کہتے ہیں کہ حرکت کا ایک معنی کیا ہے؟ کون الجسم بین المبدأ والمنتہا، ایک جسم کا مبدأ اور منتہا کے درمیان ہونا. بحیثو، اس طریقے سے کہ کل حد فرض فی الوسط فہو لیس قبلہ ولا بعدہ فیہ، تو وہ کیا ہے؟ نہ تو اس حد سے پہلے ہے نہ اس حد کے بعد ہے. یعنی کیا مراد؟ یعنی ہمیشہ جو ہے وہ حرکت میں ہے. یعنی اگر آپ یہ حد فرض کرتے ہیں تو یہ اس حد کے نہ تو یہ قبل مثلا پہلے اس کے اندر تھا اور نہ جب یہاں سے نکل جائے گا اس کے اندر ہوگا، یعنی ہمیشہ حرکت میں جا رہا ہے، ٹھیک ہے. یعنی قبل بھی نہیں تھا اس کے اندر، یہاں تھا وہ، یہاں نہیں تھا. اب جب یہاں سے نکل جائے گا تو اس ہمیں کیا ہے؟ وہ پھر بھی نہیں رہے گا، یعنی ٹھہراؤ نہیں ہے، چل ہمیشہ جو ہے وہ چل رہا ہے اس کے اندر آ کر. بس آسان اس حرکت توسطیہ کو سمجھنے کا ایک یعنی ایک ملاگ یہی ہے کہ اگر آپ کے لحاظ حرکت کا یہ ہو کہ وہ بین المبدأ والمنتہا ہے، تو یہ بین المبدأ والمنتہا ہونا یہ حرکت کو کیا کہلائیں گے؟ حرکت توسطیہ ہے. یعنی ہم نے فقط ایک لحاظ یہاں کیا ہے کہ ہم جسم کے جو حرکت کر رہا ہے اس کو مبدأ اور منتہا کے اعتبار سے مقایسہ کریں، لحاظ کریں، تو اس کی وہ حرکت حرکت توسطیہ کہلائے گی. دوسرا معنی جو حرکت کا ہے وہ یہ ہے کہ اس کے اندر بھی ہم نے یہ لحاظ کرنا ہے کہ وہ کیا ہے؟ مبدأ سے حرکت کی ہے، اس نے کہاں جانا ہے؟ منتہا تک جانا ہے. لیکن حرکت قطعیہ کے اندر فقط یہ لحاظ کافی نہیں ہے کہ وہ مبدأ اور منتہا کے درمیان ہو، بلکہ کیا ہے؟ ایک اور لحاظ کا اضافہ چاہیے اس کے اندر. کے پاس حرکت قطعیہ کے اندر ایک لحاظ ہے، کون سا؟ بین المبدأ والمنتہا ہونے گا، ٹھیک ہے. لیکن حرکت قطعیہ میں ایک لحاظ جو شرط ہے وہ بین المبدأ والمنتہا ہونے کا ہے، اور دوسرا کیا ہے؟ اس کی مسافت کے اعتبار سے بھی ہم نے لحاظ کرنا ہے. یعنی یہ جو اس نے فاصلہ طے کرنا ہے یہاں سے یہاں تک، اس کو کیا کہتے ہیں؟ مسافت. ابھی پڑھیں گے مسافت کے گرد کیا ہے، ٹھیک ہے. بس حرکت قطعیہ کے اندر جس طریقے سے ہم نے لحاظ کرنا ہے بین المبدأ والمنتہا کا، اسی طریقے سے ہم نے اس کی مسافت کے اعتبار سے بھی اس کو لحاظ کرنا ہے. کیسے؟ آج تفصیل سے یاد کرتا ہوں، ابھی یہ ملاق فقط ذہن میں رکھیں. کیسے؟ مطلب حرکت توسطیہ میں ہم نے کیا ذہن میں رکھا ہوا تھا؟ ہم نے یہ ذہن میں رکھا تھا کہ نطفہ یہاں سے چلا ہے، چل رہا ہے، چل رہا ہے، چل رہا ہے، اور یہاں انسان تک اس نے پہنچنا ہے. یہ حرکت توسطیہ کے اندر ہم نے دیکھیں، دقت کریں تھوڑا، ملاق اگر سمجھ میں آ گیا تو مطلب بہت آسان آپ کے لیے ہو جائے گا. کوشش کر رہا ہوں اس کو بہت سہل کر کے آپ کو سمجھاؤں تاکہ مطلب ذہن میں بیٹھ جائے. حرکت توسطیہ کے اندر کیا لحاظ کر رہے ہیں؟ ہم نے کہا کہ نطفہ حرکت میں ہے، यहाँ से गुजरा, मुर्गा से गुजर गुजर रहा है, अलका से गुजर रहा है, मतलब जिनीन से गुजर रहा है, और यहाँ इसने इंसान तक पहुंचना है, ये गुजर। हम फकत एक नुक्ते को देख रहे हैं मब्दा से लेकर मुंतहा तक, मतलब उसको, और वो मुख्तलिफ मराहिल तय करता जा रहा है, ठीक है। मसाफत हमारे लिहाज में नहीं है, मसाफत लिहाज में हो तो हम क्या अपनी दीद रखेंगे उस वक्त, उस वक्त हाँ हम यूँ दीद में रखेंगे, हम कहेंगे नुतफा जो है यहाँ से हरकत कर रहा है, मुर्गा में आ गया, ठीक है। अब मुर्गा में जब वो हरकत करता है, अलका में जाता है, ओ हमने कहा अलका में जब आया मुर्गा की सूरत तो खत्म हो गई, क्योंकि मुर्गा वाली फेलियत खत्म होगी तो अलका की फेलियत उसके ऊपर आएगी, और फिर जब वो अलका से निकला अगले मरहले में दाखिल हुआ, हमने कहा हमने देखा भाई ये अलका भी खत्म हो गया, यानी अलका होने की सूरत जो है इससे खत्म होगी, अगली सूरत उसने ले ली है। यानी अगर ये वाली चीज भी लिहाज करनी शुरू कर दें कि एक जुज खत्म हो रहा है, दूसरा जुज आ रहा है, वो दूसरा जुज खत्म हो रहा है, तीसरा जुज आ रहा है, अगर इस तरीके से हम उसको लिहाज करने लग जाते हैं तो इसको हम कहते हैं मसाफत के एतबार से भी हम क्या कर रहे हैं, इसको लिहाज कर रहे हैं। जब ये दो लिहाज जमा हो जाते हैं कि एक जिस्म को आप जब हरकत के लिहाज से इस एक मरतबा लिहाज कर रहे हैं कि ये बैन अल मबदा वल मुंतहा है, और दूसरा ये कि मसाफत के एतबार से भी उसको लिहाज कर रहे हैं, यानी क्या मुराद मसाफत के एतबार से लिहाज कर रहे हैं कि एक नुक्ते से निकल कर जब दूसरे नुक्ते में जाता है तो पहला नुक्ता उससे क्या हो जाता है, खत्म हो जाता है। नुतफा जब मुजरे से निकल कर अलका में जाता है तो मुजगा वाली सूरत क्या हो जाती है, खत्म हो जाती है। अलका से निकल कर जब अगले मरहले में जाता है तो अलका की सूरत खत्म हो जाती है। इसी तरीके से मरहला चलता रहता है, एक सूरत आती है दूसरी सूरत जाती है। तो एक जुज का आना दूसरे, एक जुज का खत्म होना दूसरे जुज का आना, दूसरे जुज का खत्म होना तीसरे जुज का आना, अगर इस चीज को भी आप अपने मद्देनजर रखें बैनल मब्दा वल मुंतहा के साथ, तो इस किस्म की हरकत को कहते हैं हरकत कतिया। तो ये हरकतें कतिया कहलाएगी, कतिया। हरकत तवस्सुतिया का माना समय में आ गया, क्योंकि वसत से निकला है। हरकत तवस्सुतिया क्या है, जो वसत में हो, यानी क्या मुराद, यानी जब तक वो मुंतहा तक नहीं पहुंचेगी मब्दे से निकलकर, उसके ऊपर एक वक्त सिद्ध कर रहा है, एक उन्मान सिद्ध कर रहा है, क्या वसत में होना, यानी बैनल मब्दा वल मुंतहा, तो हरकत हरकत तवस्सुतिया कहलाएगी। लेकिन अगर हम उस बैन अल मब्दा वल मुंतहा के साथ हम क्या करें, एक और लिहाज का इजाफा कर लें कि जो कि मसाफत का है, मसाफत के एतबार से भी उसकी नस्बत को देखने लग जाए, उसको लिहाज करना शुरू कर दें, तो वो क्या हो जाएगी, हरकत कतिया कहलाएगी। कत का क्या माना है, कत का माना है तय करना। अच्छा आप कहते हैं ना मैं इतना रास्ता तय कर आया हूँ, अरबी में क्या कहते हैं कत करना, मतलब उसको मैं तय करके आया हूँ या कत किया रास्ता मैंने, ठीक है, तय करने के वो कत कहते हैं। तो हरकत कदिया क्या मतलब है, हरकत कदिया का माना है कि ये अपना वो मराहिल जो है वो तय कर रही है। पहला मरहला उसका मुजगा था, ये तय कर उसने क्या किया, अलका में चला गया, तो पिछला मरहला खत्म हो गया। मुजगा से निकलकर अलका से निकलकर फिर उसने अगले मरहले में दाखिल होना है, फिर अलका का मरहला जो है वो खत्म हो जाएगा। ये जो लिहाज है उसको हरकत कदिया का बनाती है। बस अगर आप ये दो लिहाज रखेंगे वो हरकत कतिया कहलाएगी, और अगर आप बैन अल मब्दा वल मुंतहा को जहन में रखेंगे तो वो हरकत तवस्सुतिया कहलाएगी। ये हरकत तवस्सुतिया व कतिया की तारीफ है। अगर कोई आप पेपर में सवाल आ भी जाता है तो अगर ये दो उनवान आप अपने जहन में रखें तो उम्मीद है कि मतलब ठीक होगा, और इस तरीके से इसको आप समझ कर लिखें जिस तरह के अर्थ किया है। अब यहां पर फलासफा के दरमियान इख्तिलाफ है कि इन ये जो दो हरकत के दो मानी हैं, हरकत तवस्सुतिया व हरकत कतिया, इनमें खारिज में कौन है, हरकत तवस्सुतिया है या हरकत कतिया है। मैं इसमें ज्यादा वारिद नहीं होना चाहता, फिर अल्लामा का नजरिया जिक्र करता हूं। मतलब इब्न सीना कहता है कि हरकत तवस्सुतिया है, कतिया जो खारिज में नहीं है। मुल्ला सदरा कहते हैं कि हरकत कतिया है, हरकत तवस्सुतिया खारिज में नहीं है। अल्लामा तबरतबाई का क्या नजरिया है कि हर दो जो है वो खारिज में मौजूद है। बस ये इतना ही काफी है, और ये तारीफें आप अपने जहन में याद रखें, और फिर मुताले के अंदर इसकी अरबी इबारत को भी याद करने की कोशिश कीजिएगा, और मतलब ताकि तारीफ आप इसके मुताबिक लिखें, फिर तफसील जिस तरीके से मैंने अर्ज किया है वो अगर लिख देंगे तो सवाल ठीक हो जाएगा। मतलब मैं दोबारा तारीफ का पढ़ रहा था, मतलब हरकत तवसुतिया का क्या माना किया है कि कौनुल जिस्म बैनल मबदा वल मुंतहा, यानी जिस्म का मबदा और मुंतहा में होना इस तरीके से कि अगर आप बेहिस कुल्लु हदिन फुरिदा फिल वसत, आप वसत के अंदर जो भी हद फर्ज कर लें तो क्या होगा, मुतहर्रिक क्या होगा, फहुवा लैसा कबलहू, तो मुतहर्रिक ना उससे काबिल होगा, वला बादहू फी है और ना ही उसके बाद होगा, और ना ही क्या है, बाद आंदर आन नुक्ते ना बाशर, मतलब वही है। तो ये हालत उसके ऊपर हमेशा से मौजूद होती है। और इस तरीके से क्या है, हरकते कतिया की क्या तारीफ किया है, कहते हैं अल हालतुल मजकूरा यानी बैन अल मब्दा वल मुंतहा को भी आपने लिहाज करना है। किस एतबार से, मिन हैसु लहा निस्बतुन इला हुदूद अल मसाफा, कि हम किसके हुदूद मसाफत के एतबार से भी उसको क्या करेंगे, इस हैसियत से हम उसको मब्दा और मुंतहा के दरमियान देखेंगे, बस हुदूद मुसाफत की निस्बत के एतबार से उसको लिहाज करेंगे, यानी बैनुल मब्दा मुंतहा होने को उसको हरकते कतिया कहेंगे। तो फिर इसकी तफसीर उन्होंने बयान किया, जो कि मैंने आसान लफ्जों में आपके सामने अर्ज कर दी है, ये आप जहन में रखेंगे। इसके बाद अगली अगली फसल जो है वो क्या है, अब यहाँ से अल्लामा जो है वही जो 6 चीजें अर्ज की थी कि एक हरकत के अंदर मौजूद होना जरूरी है, उन 6 चीजों को बयान करना शुरू करते हैं। सबसे पहले बयान करते हैं मब्दा और मुंतहा के बारे में, मब्दा व मुंतहा। मब्दा व मुंतहा को बयान करने के लिए, मब्दा मुंतहा मतलब तो वाजह है, मतलब के एतबार से, कि मब्दा किसे कहते हैं जहां से आगाज हो, मुंतहा किसे कहते हैं जहां पर जाकर उसने रुकना हो, यानी वो आखिरी फेलियत जिसने हासिल करनी है वो उसका क्या कहलाता है, मुंतहा, यानी जिसको आप हासिल करना चाहते हैं, जो चीज अपने अंदर लेना चाहते हैं वो मुंतहा कहलाएगा। इस फसल में अल्लामा ये बयान करना चाहते हैं कि आया हरकत का मब्दा और मुंतहा हरकत ही की जिन्स में से हो सकता है या नहीं, यानी हो हरकत का ही किस्म में से लेकिन क्या वही हरकत का मबदा जो है वो भी हरकत की किस्म में से है, मुंतहा जो है वो भी हरकत की, आया हरकत के अज्जा में से कोई एक जुज मबदा व मुंतहा बन सकता है या नहीं बन सकता, ये इस बात को अल्लामा ने यहाँ पर तबीन करना है। इसको तबीन करने से पहले चंद चीजों को तज़क्कुर देते हैं। सबसे पहले क्या अर्ज करते हैं, कहते हैं हरकत जो है ये क्या है, लेजातेहा इनकसाम पजीर है, यानी अज्जाए हरकत हमेशा तकसीम होते रहेंगे ना, हमें तकसीम तकसीम पजीर है हमेशा की कैद आ गया, यानी हरकत इनकसाम पजीर है, यानी अज्जा हरकत मुनकसिम है, इनकसाम पजीर है, तकसीम होते हैं, हाँ हमेशा कैद आएगी, हमेशा भी है लेकिन वो अगली कैद है, मैं इसलिए याद कर रहा हूं। और फिर कहते हैं दूसरी कैद या दूसरी दूसरा हुक्म जो हरकत के अंदर है वो क्या कहते हैं, ये इनकसाम पजीरी जो होती है वो क्या है, ला यकफी है, ला यकती है, यानी क्या मुराद, ये तकसीम होना किसी जगह पर नहीं रुक सकता। मसलन अगर आप मब्दा और मुंतहा को जहन में रखें, ठीक है, अब मब्दा यहां से क्या है, हरकत जो है वो शुरू हो रही है, ठीक है, अब ये हरकत क्या है, मतलब 1 किलोमीटर है, मतलब अब आप इसको तकसीम कर सकते हैं किसके अंदर, आधा किलोमीटर के अंदर, इस आधा किलोमीटर को फिर आप क्या है, इससे भी छोटा यानी 0.5 पे लेकर आ जाए, 0.5 को भी आप क्या करते हैं, तकसीम कर सकते हैं उसको, 0.2 पे ले आए, 0.3 पे, 0.1 पे ले आए, 0 पे ले आए, यानी आप इस तरीके, अभी क्या हो जाएगा, ये हिस्सी तकसीम खत्म हो जाएगी आपके सामने, ठीक है, अब हिस्सी तकसीम जब खत्म हो जाएगी फिर आपका वहम काम करना शुरू कर देगा, अब आपका वहम क्या है उसको तकसीम करना शुरू करेगा, कि मतलब किलोमीटर अगर खत्म होता है किलोमीटर के बाद, किलोमीटर किससे तरकीब पाता है, मीटर से, मीटर में आ जाएंगे वो, मीटर जब तकसीम होना खत्म हो जाएंगे, मतलब मीटर के बाद क्या आ जाता है, मिलीमीटर आ जाता है, मतलब मिलीमीटर को तकसीम करना शुरू कर देगा। ऐसे करते करते आपकी हिस जवाब दे देगी, आपका वहम काम करना शुरू कर देगा, आपका वहम काम करना जवाब देगा, लेकिन अकल फिर भी कहेगी कि ये फिर भी इनकसाम पजीर है। बस इसको कहते हैं कि ये इनकसाम ला यकीफी है, कभी नहीं रुक सकती। क्यों ये बात क्यों कह रहे हैं, क्यों? इस वजह से एक कायदा, एक मुतकल्लिमीन व फलासफा में एक इख्तलाफ मौजूद है। मुतकल्लिमीन जो पुराने हैं, आजकल के मुतकल्लिमीन भी इसके कायल नहीं है, क्या है? जुज ए ला यतजज्जा, मुतकल्लिमीन जुज ए ला यतजज्जा के कायल थे। यानी एक ये तकसीम जब आप किसी चीज को करते हैं तो ये तकसीम होते होते एक ऐसे नुक्ते पर पहुंचती है ये तकसीम कि फिर इससे ऊपर वो तकसीम नहीं हो सकते। मतलब अनासिर, अनासिर के बारे में क्या है, आप तमाम चीजों को तकसीम करके लाएं, करते लाएं, करते लाएं, करते लाएं, जब अनासिर पर पहुंचेंगे, अनसर बसीत होता है, अनसर जब बसीत है तो वो इनकसाम पजीरी कबूल नहीं करेगा। तो वो अनसर के जो असलन किस्मत को कबूल ना करता हो उसको मुतकल्लिम कहते थे ये जुज ए ला यतजज्जा है। मुतकल्लिमीन जुज ए ला यतजज्जा के कायल थे, लेकिन फलासफा ने मुतअद्दिद अदिल्ला कायम की हैं कि जुज ए ला यतजज्जा मुहाल है। मैं तबीन नहीं करूंगा इसको, फकत आपको पसे मंजर बताया है कि हरकत जो है वो हद ला इनकसाम ला यकफी रखती है। क्यों? इस वजह से कि अगर इसकी हद जो है वो इनकसाम पजीरी जो है वो किसी जगह पर रुक जाएगी तो इसका मतलब क्या होगा कि ये जो जुज है ये इनकसाम पजीर नहीं है। बस इनकसाम पजीर नहीं है, इसका मतलब क्या है कि ये जुज क्या है, जुज ए ला यतजज्जा है। और फलासफा ने मुतअद्दिद अदिल्ला कायम की है कि जुज ए ला यतजज्जा मुहाल है, नहीं, कायनात में जुज ए ला यतजज्जा नहीं है। अकल के अंदर कुदरत मौजूद है कि वो उसको और भी बहुत हिस्सों में तकसीम कर दे। बहरहाल ये एक अपनी बात थी। बस हरकत के अंदर ये दो चीजें पाई जाती हैं, एक वो इनकसाम पजीर है लेजात ही, यानी जहां भी हरकत होगी उसके अज्जा तकसीम कबूल करेंगे, यानी जिस तरह के कहा है अब जो भी हरकत जिसके अंदर भी हरकत ले जाओ वो उसके अज्जा के तकसीम हो जाएंगे। अभी हरकत हमने क्या की थी, किलोमीटर के एतबार से की थी, आप मीटर के एतबार से ले जाए, अब जो भी आप जहां भी हरकत को आप लेकर जाएंगे उसके अज्जा काबिले तकसीम होंगे। और इसकी तकसीम पजीरी क्या है, लायकती है, यानी कहीं रुकने वाली नहीं है। हिस जवाब दे देगी तो वहां काम करेगा, वहां तकसीम करना जब उसके काम ताकत जवाब दे जाएगी, अकल की ताकत कभी जवाब नहीं देती, वो उसको तकसीम काबले तकसीम मानेंगे। बस हरकत में ये दो खसूसियात पाई जाती हैं। अब अल्लामा आते हैं असले मुद्दा के ऊपर कि जब हरकत में ये दो किस्में हैं, अगर ये कहा जाए कि मबदा जो है वो हरकत ही की अज्जा में से हो तो मबदा कौन होता है, मबदा वो होता है कि जहां से हरकत शुरू होती है, बस खुद हरकत नहीं होनी चाहिए ना। यानी आपने क्या कहा, हरकत का मबदा, हरकत का मबदे की अगर आपको तारीफ करने कहा जाए क्या करेंगे, आपके जहां से हरकत शुरू हो, बस मबदा खुद हरकत होगा नहीं होगा। क्यों? अगर ये मबदा खुद हरकत हो इसका मतलब क्या है कि इसके अज़ा भी काबिल तकसीम है और लायकती तकसीम हो रहे हैं। मबदा किसको होना चाहिए, मबदा उसको होना चाहिए कि जो इनकसाम पजीर ना हो, ठीक है। अब कहते हैं कि बस नतीजा क्या निकलेगा, नतीजा ये निकलेगा बस हरकत का मबदा व मुंतहा हरकत की जिन्स से नहीं होगा, हरकत के जुज में से मबदा और मुंतहा नहीं होगा। क्या होगा, मबदा मुंतहा हमें बाहर से लेना पड़ेगा। मतलब आप कहेंगे कि हरकत जो है वो मदरसे से क्या है, खाबगाह की तरफ है, मसलन अब ये मदरसा और खाबगाह क्या है, ये मबदा व मुंतहा बन रहे हैं लेकिन ये हरकत के अज्जा में शामिल नहीं है, बाहर से आपको ले रहे हैं। बस अगर वो कोई ये कहे कि आया हरकत मबदा मुंतहा रखती है, अगर वो उससे फिर पूछा जाए कि आप कौन से मबदा मुंतहा की बात कर रहे हैं, आया हरकत के अज्जा में से ही कोई जुज जो है वो मबदा व मुंतहा बने, तो इस सूरत में तो मबदा मुंतहा हरकत का है नहीं है। अगर खारिज अल हरकत मब्दा मुंतहा, हाँ मब्दा मुंतहा है क्योंकि हरकत ने कहीं ना कहीं से शुरू होना है, वो उसका मब्दा बनेगा, लेकिन वो मब्दा उसकी हकीकत में मौजूद नहीं होगा। अल्लामा बस ये मब्दा मुंतहा में ये एक मतलब जिक्र करते हैं, ये ध्यान में रखना है कि मब्दा व मुंतहा खारिज अल हकीकत हरकत है, हरकत के अज्जा में से कोई जुज ना मब्दा बनता है ना मुंतहा बनता है, बल्कि क्या है हरकत को महदूद करने के लिए जो दो अतराफ होती हैं मब्दा और मुंतहा के नाम से, वो खारिज अल हरकत होते हैं, बाहर अल हरकत से ये आते हैं। ये इन्होंने यहाँ पर बयान किया है इस फसल के अंदर। इसके बाद जो तीसरी छठी फसल है वो है मौजू ए हरकत के अंदर। मौजू ए हरकत क्या है, यानी मौजू हरकत की तारीफ क्या है, यानी जो मुतहर्रिक है वो मौजू हरकत है। यानी आपसे पूछा जाए कि मौजू हरकत किसको कहते हैं, आप कहेंगे कि वो चीज के जो क्या है मुतहर्रिक है, वो मौजू हरकत कहलाती है। मुतहर्रिक है, मुतहर्रिक वो मौजू हरकत है, यानी हरकत का मौजू वही वाकई हो रहा है, और तमीन तरह का मतलब वाजे हो जाएगा। मौजू हरकत कैसे मतलब कहते हैं कि देखें हरकत के बारे में हमने कितनी चीजें यहाँ पर बयान की हैं, अभी तक जो पढ़कर आए हैं उसको फिर यहाँ पर दोहराते हैं। कहते हैं हरकत की पहले हमने तारीफ पढ़ी, क्या तारीफ थी उसकी, खुरूज शय मिनल कुव्वत इलल फिर, ये तारीफ पढ़ी थी कि हरकत जो है और क्या है तदरीजी है, ये क्या जरूरी है तदरीजा, ये जो खारिज होना है कुव्वत से फेल की तरफ, इस्तेदाद से फेलियत की तरफ जाना है, ये क्या है, ये तदरीजी है, ये हरकत की तारीफ थी इसकी। दूसरी जो चीज हमने यहाँ पर पढ़ी है, सिर्फ अब तक पढ़ी है, वो ये पढ़ी थी कि ये जो कुव्वत है इस्तेदाद है, ये क्या है कायम बगैर है, यानी इस्तेदाद या कुव्वत क्या है कायम लगे ही है, यानी जोहर में से नहीं है, पढ़ के आए थे ये कि इस्तेदाद क्या है जोहर में से नहीं है, यानी कायम बे जात ही नहीं है बल्कि कायम लगे ही है, यानी कायम बे गैर है, वजूद लगे कायम बे गैर है, यानी गैर की मोहताज है अपने वजूद में इस्तेदाद। जब ये कायम लगैर ही है यानी बगैर ही है, तो हमने कहा था कि इसको क्या चाहिए, मौजू चाहिए, क्योंकि अर्ज है ना वजूद लगैर ही, जो कायम बगैर ही हो उसको मौजू चाहिए, मतलब सफेदी क्या है कायम बगैर ही है, यानी जब तक गैर का सहारा ना ले उस वक्त तक सफेदी अपना वजूद नहीं ले सकती है, बस कायम बगैर ही है। कायम बगैर ही के अंदर मौजू की होना जरूरी है कि जिसके ऊपर वो सहारा लेकर वो वजूद पैदा करे, बस इस्तेदाद के बारे में हमने पढ़ा था कि वो कायम बगैर ही है। फिर हमने ये साबित किया कि जो इसका मौजू बनता है वो मौजू क्या है, वो मादा है, ये पढ़ा था हमने कि मादा है कि जो क्या करता है इस्तेदाद को कबूल करता है, इस्तेदाद मादे के अंदर मौजूद होती है, ये हमने चंद चीजें जो है वो पढ़ी थी। फिर आकर क्या है, अब जब ये खुरूज में नल कुव्वत इलल फिल है तो यहां पर क्या होता है, यहां पर ये चीज होती है कि मसलन पानी है, ठीक है, इसके अंदर क्या है एक मादा है, क्योंकि मादा व सूरत से हर चीज पढ़ के हैं पहले, ठीक है, मादा इसके अंदर मौजूद है, इस मादा के अंदर क्या है इस्तेदाद है, ठीक। अगर आप इसको चूल्हे के ऊपर रखें तो ये किस में बदल जाएगी, बुखार, ठीक है। आप ये जो फेलियत थी, ये सूरत माया यानी ये जो पानी की सूरत इसके ऊपर थी, ये क्या होती है, जब आप यहाँ पानी जब गर्म होकर बुखार में बदल जाता है तो फिर ये सूरत माइया को छोड़ देता है और किसको दे देता है, सूरत बुखारिया को, सूरत बुखारिया को ले लेता है। यानी खुरूज मिन अल कुव्वत इलल फेल का माना क्या है कि वो जब एक फेलियत से दूसरी फेलियत की तरफ जाएगा तो पहली फेलियत को क्या कर देगा, छोड़ देगा, क्योंकि कहा था दो फेलियत एक जगह जमा नहीं हो सकती। नुतफा अगर मुजगा है तो जब वो अलका बनेगा तो मुजगा की सूरत को तर्क करना पड़ेगा, ऐसा नहीं हो सकता कि वो मुजगा भी रहे और फिर अलका भी बन जाए, फेलियत उसको वो वाली छोड़नी पड़ेगी तब वो अलका में जाएगा, यानी वो मरहला तय करना है। यानी मसलन आप कहें कि मैं क्या करता हूँ, यहाँ मदरसे से निकल के हरम में जाना चाहता हूँ, ठीक है, अब आप क्या करते हैं, आप आहिस्ता आहिस्ता अपने मकान को तर्क करते जा रहे हैं, अगर आप यहाँ से दूसरे मकान तक ना जाएं तो आप वहां तक पहुंच जाएंगे, नहीं जी, इसको आपको छोड़ना पड़ेगा आत्मन। अगर आप कहते हैं ना मैं यहाँ भी रहूं और वहां भी पहुंच जाऊं, मुमकिन है, नहीं है। पर ये खुरूज में नलकुवत एलएलपेल भी इसी तरीके से है, अगर पानी बुखार बनना चाहता है तो उसको सूरत माइया छोड़नी पड़ेगी, फिर सूरत बुखारिया में आएगी, और इसी तरीके से उसकी बाकी हरकतें, मतलब ये तो छोटी सी हरकत है, वो बड़ी हरकत जो है वो नुतफे वाली मसलन ले लें, नुतफा जो है मुजगा बनता है, मुजगा से अलगा बनता है, अलगा से मसलन जनीन बनता है, जनीन से मतलब फिर आकर वो क्या है इंसान, तो ये क्या है, यहाँ से चल रहा है, एक फेलियत आ रही है, एक फेलियत जा रही है, एक फेलियत आ रही है, एक फेलियत जा रही है, इस तरीके से। अब क्या है यहाँ पे मौजू, यहाँ पर क्या बन रहा है, मौजू यहाँ पर क्या, ये वाला मादा बन, यानी ये मुतहर्रिक है ना, पर मौजू हरकत क्या हो जाएगा, मादा, मौजू हरकत, यानी मौजू हरकत का माना वही है कि वो चीज जो मुतहर्रिक है, वो चीज के जो हरकत में है वो मौजू है, ठीक है। अब उसकी तहलील करके यहां तक पहुंचे हैं कि जो चीज हरकत में होती है वो क्या है, वो मादा है,
पानी का मौजूद
पानी का मादा ना, यानी ये मादा जो इसके अंदर मौजूद है ये हरकत में है ना, कि हरकत में कैसे है, यानी ये मादा यहाँ पानी में मौजूद है और ये जब बुखार पानी बुखार बनेगा तो यही मादा यहाँ आएगा, अभी ये बात करेंगे, अगली बात यही है कि मादा वो मौजू हरकत जो है वो साबित होना चाहिए। पर यहां से अब ये क्या है, ये जौहर की मिसाल थी ना, मादा उला की, ये हरकत कहां हो रही थी, जौहर में हरकत हो रही थी, जौहर में कैसे हरकत हो रही थी, जौहर में ये हरकत हो रही थी कि ये मादा खुद क्या है, जौहर की अकसाम में से है, पांच किस्म जो पड़ी थी, मादा को जौहर है, ये मौजू हरकत है, ठीक है। अब हरकत किसने हो रही है, मतलब ये मादा अब क्या है, मुतहरिक हो रहा है, यानी कभी सूरत माइया ले रहा है, कभी सूरत बुखारिया ले रहा है, नुतफा मसलन कभी सूरत अलका ले रहा है, कभी सूरत मुजगा ले रहा है, कभी सूरत जनी ले रहा है। अब ये सोवर नोइया जो है ये भी जौहर में से है, क्योंकि मादा व सूरत जो है वो जौहर के अकसाम में से है, ये क्या था, जौहर में तब्दीली आ रही थी। अराद में जब तब्दीली आती है तो वो कैसे होता है, मसलन आप सेब ले लें, सेब, ठीक है, सेब ले लें तो सेब क्या है, यहाँ पहले क्या होता है, सब्ज होता है, ठीक है, सब्ज होने के बाद फिर क्या होता है, सुर्ख होता है, ठीक। अब ये क्या है, अब इसके हालात बदल रहे हैं सेब के, किसमें, है ना, लेकिन यहाँ पे जो चीजें तब्दील हो रही हैं वो क्या हैं, यहाँ जौहर तब्दील हो रहे थे, यानी सूरत माइया और सूरत बुखारिया जौहर थे, क्योंकि सूरत नौइया है ये और सूरत नौइया अकसाम है किसकी, जौहर की, लेकिन यहाँ पर जो तब्दीली वाकई हो रही है वो आराज में तब्दीली वाकई हो रही है, यानी एक चीज जो है सेब है, इसके हालात मुख्तलिफ हैं, कभी ये सब्ज हो रहा है, कभी ये सुर्ख हो रहा है, सब्जी का सुर्खी लोन है, रंग है, रंग किसकी किस्म में से है, अरस की किस्म में से है, आराज में से है, बस ये मुख्तलिफ अकसाम है, मुहिम ये नहीं है, मुहिम ये मिसाल समझाना है कि ये यूं हरकत जो है वो हो रही है। آپ کہتے ہیں کہ جب یہ ثابت ہو گیا کہ موضوع حرکت ہے اور ہونا ضروری ہے موضوع حرکت کا، چونکہ متحرک وہ چیز کہ جس میں حرکت ہو رہی ہے وہ ہوگی تو حرکت معنی پیدا کرے گی، بس موضوع حرکت کیا ہوگی؟ وہ چیز کہ جو متحرک ہے. اب کیا ہے وہ؟ بعض اوقات مادہ ہے، بعض اوقات مادہ ثانیہ ہے، وہ تفصیلات بعد میں، فقط آپ اتنے ہی سمجھیں کہ موضوع حرکت ہے. آپ کہتے ہیں کہ اس کی اس مادہ کی کہ جس کے اندر حرکت موجود ہے، اس کی چند خصوصیات ہیں کہ جو ہونا ضروری ہیں اس کے اندر. کیا ہے وہ؟ سب سے پہلے جو خصوصیت موجود ہے وہ یہ ہے کہ مادہ ثابت ہونا چاہیے. یعنی آپ یوں کہیں کہ موضوع حرکت ثابت ہونا چاہیے. ثابت ہونا چاہیے یعنی موضوع حرکت متغیر نہیں ہونا چاہیے، حالات اس کے بدلتے رہیں، صور نوعیہ اس کے بدلتے رہیں، لیکن خود موضوع میں تغیر نہیں آنا چاہیے. کیوں؟ آپ کب دیکھیں، دقت کریں ادھر، آپ کب کہیں گے کہ یہ پانی وہی بخار ہے یا یہ بخار وہی پانی ہے؟ جب یہ مادہ بعین ہی کہ جو پانی میں وہ بخار میں ہوگا، تب یہ این ہمانی درست ہوگی. تب آپ کہیں گے کہ یہ جو بخار یہاں پر بنا ہے وہ یہی پانی تھا جو پہلے یہاں موجود تھا. یہ وہ ہے، یہ وہ کب کہیں گے؟ کہ جب ان میں کوئی نہ کوئی امر مشترک موجود ہوگا. وہ کیا؟ اس کا موضوع ہے، وہ اس کا مادہ ہے. اگر آپ موضوع ثابت نہ رہے، اگر موضوع جو ہے وہ ثابت نہ رہے، تو پھر حرکت معنی پیدا نہیں کر سکتی. حرکت تب معنی پیدا کرے گی کہ جب موضوع ثابت ہونا چاہیے. دوسری خصوصیت جو ہے وہ یہ کہ موضوع حرکت جو ہے اس میں حیثیت قوا بھی ہونی چاہیے. یہ چاہیے دوسری قوت، یعنی حیثیت قوا ہونی چاہیے اس میں. کیوں؟ کہتے ہیں کہ اگر موضوع حرکت میں قوت اور استعداد کسی چیز میں تبدیل ہونے کی نہ ہو، وہ موضوع حرکت حرکت کرے گا نہیں، اس میں حرکت ہی نہیں آئے گی. حرکت کب آئے گی؟ کہ جب اس کے اندر کسی چیز کا فقدان ہو، کسی چیز کی استعداد ہو اور اس کو وہ حاصل کرنا چاہتا ہو، تب اس کے اندر کیا ہے؟ حرکت پیدا ہوگی. بس اگر موضوع حرکت میں حرکت آنا چاہتی ہے، حرکت پیدا ہونا چاہتی ہے، حرکت اگر اس کو دینا چاہتے ہیں موضوع حرکت کو، تو اس میں حیثیت قوا بھی ہونی چاہیے، استعداد ہونی چاہیے. کیونکہ استعداد نہ ہوئی تو وہ کسی چیز، مثلا ابھی نطفے میں انسان بننے کی صلاحیت ہی نہ ہو، کیا نطفہ انسان بننے کی طرف جائے گا؟ نہیں جائے گا. بس حیثیت قوا ہونی چاہیے اس کے اندر. تیسری خصوصیت کیا ہے اس کے اندر؟ حیثیت فعلیت بھی ہو اس کے اندر. حیثیت فعلیت بھی پائی جانی چاہیے. اس کی بھی وجہ یہی ہے کہ اگر حیثیت فعلیت اس کے اندر نہ پائی جاتی ہو، تو جو قوا محض ہوتا ہے وہ کسی قسم کی کوئی فعلیت نہیں رکھتا، تو وہ اس کے اندر بھی حرکت جو ہے وہ پیدا نہیں ہو سکتی. بس حرکت تب پیدا ہوگی کہ جب ایک اعتبار سے وہ فعلی ہو اور ایک اعتبار سے وہ قوا رکھتا ہو، ایک اعتبار سے استعداد ہو اس کے اندر، اور ایک حیثیت سے اس کے اندر فعلیت پائی جائے. جب دو یہ حیثیت اکٹھی ہو جائیں گی، ایسے موضوع کے اندر حرکت معنی پیدا کرے گی، حرکت پیدا ہوگی اس کے اندر. بس موضوع حرکت وہ ہے کہ جو خود متحرک ہو، وہ کیا ہے؟
موضوع.
وہ موضوع ہے. اس موضوع حرکت کو ثابت ہونا چاہیے، کیونکہ اگر موضوع حرکت ثابت نہ ہوا تو حرکت معنی پیدا نہیں کرے گی. موضوع یہ مہم مطلب تھا کہ جو انہوں نے اس فصل میں بیان کیا ہے.
اگر اس کے
پہلے نہ ہو
تو قوت مادہ،
ہاں قوت محض جو ہے اس کے اندر بھی حرکت جو ہے وہ نہیں آ رہی. ہاں، کیونکہ قوت محض وجود نہیں رکھتی اور نہ وجود پیدا کر سکتی ہے، حتماً کسی نہ قسم کی فعلیت ہونی چاہیے اس کے اندر. مثلا جس نے عرض کیا تھا، نطفہ جو ہے وہ اگرچہ ہم نے مثال میں کیا رکھا ہوا ہے کہ اس کے اندر فقط اور فقط کیا استعداد ہے، فعلیت نام کی چیز نہیں ہے، لیکن عرض کیا تھا خود نطفے کی جو صورت ہے وہ بھی تو کیا ہے؟ فعلیت ہے، فعلی ہے اس اعتبار سے. لیکن مثال کے لیے ہم نے کیا کہا اس کو؟ استعداد محض کی جگہ رکھا ہے. یعنی ہمارے پاس کوئی ایسی چیز موجود نہیں ہے کہ جو استعداد محض ہو اور فعلیت کسی قسم کی اس کے اندر نہ پائی جاتی، کیونکہ جس میں فعلیت نہ ہو کسی قسم کی بھی، وہ کوئی وجود پیدا نہیں کر سکتا.
इसके बाद जो सातवीं फसल है, सातवीं फसल में ये बयान करना चाहते हैं फाइले हरकत, कि हरकत को फाइल की जरूरत भी है। जब तक हरकत को मुतहर्रिक को कोई मुहर्रिक नहीं मिलेगा तो मुतहर्रिक कभी भी हरकत नहीं करेगा। यानी जो अगर कोई बंदा धक्का देने वाला ना हो तो कोई चीज हरकत पैदा नहीं करती। बस मुतहर्रिक का होना जरूरी है, मुहर्रिक का होना जरूरी है। फाइल, फाइल हरकत यानी मुहर्रिक, हर मुतहर्रिक को मुहर्रिक चाहिए। ये बात बदीही है, इस्तिदलाल की भी जरूरत नहीं है। अल्लामा एक और मतलब यहां पर जिक्र करते हैं कि आया मुमकिन है कि एक चीज जो मुतहर्रिक है, हरकत में है, वो अपने आप में हरकत इजाद करे, उसको मुहर्रिक की जरूरत ना हो। आया ऐसा हो सकता है? यानी एक चीज हरकत में है, ये आलम मसलन हरकत में है, कोई आकर दाहरी, कोई मुनकिर खुदा आकर आया ये इब्तिदा कर सकता है कि ये हरकत, ये आलम जो है वो हरकत में है और उसकी हरकत क्या है? अपनी है। कोई मतलब इब्तिदा भी कर दे तो उसको फिर जवाब कैसे देंगे? अल्लामा यहाँ पर बयान करते हैं कि कोई भी मुतहर्रिक अपने अंदर खुद हरकत इजाद नहीं कर सकता। क्यों? फरमाते हैं इसलिए हरकत की हकीकत हमने क्या बयान की थी, कहते हैं ये अगर किसी के जहन में हो तो ये शुभा को इजाद नहीं कर सकता। क्या हरकत की तारीफ थी? खुरूज शय मिन अल कुव्वत इल अल फिअल, यानी फिकदान से विजदान तक जाना। ठीक, फिकदान जब है तो हैसियत कबूल रखती है वो चीज। मसलन मैं अगर मुज्तहिद बनना चाहता हूं, ठीक, अब फिकदान इस्तेहाद है मेरे अंदर, यानी क्या मुराद, यानी जब फिकदान है मेरे अंदर इस्तेदाद व सलाहियत व हैसियत कबूल है कि मैं इस्तेहाद को कबूल कर सकता हूं, मलका इस्तेहाद को, बस एक एतबार से मेरे अंदर हैसियत कबूल पाई जाती है। मैं जब मलका इज्तिहाद को कबूल करूंगा तो क्या बनूंगा? काबिल, दिक्कत करनी है इसके अंदर। जब मलका इज्तिहाद मेरे अंदर नहीं है, मैं क्या हूं? काबिल हूं, यानी हैसियत कबूल मेरे अंदर पाई जाती है। मैंने क्या करना है? मलका इज्तिहाद को कबूल करना है। कबूल करना यानी काबिल, कबूल करने वाला। बस फिकदान के एतबार से मुतहर्रिक क्या है? यानी मैं मुतहर्रिक हूं, क्योंकि मलका इख्तियार को हासिल करने के लिए मैं हरकत करनी है, मैंने खुरूज में नलकुवत इलल फेल करना है। तो अब क्या है? मैं मुतहर्रिक हूं और हैसियत फिकदान रखता हूं, बस हैसियत फिकदान के एतबार से मैं क्या हूं? काबिल हूं। ठीक, और जब एक चीज क्या है फेलियत तक पहुंचती है, ये इसको कहते हैं जहत विजदान, यानी उस चीज को इसने पा लिया है। ठीक है, इस जहत विजदान को फिर क्या करते हैं? ये कहते हैं कि ये अगर वो जहत विजदान आ जाए उसके अंदर तो फिर ये यहां पर क्या इतलाक होता है कि ये फाइल है। क्योंकि मैं जब उस फेलियत तक पहुंचूंगा तो इसका मतलब क्या, फर्ज मसला ये है कि ये मलका इज्तिहाद की तरफ जो मैंने हरकत की है, ये हरकत भी क्या है? मैंने खुद शुरू की है, किसी ने शुरू नहीं करवाई। इसका मतलब क्या है कि मलका इज्तिहाद मेरे अंदर मौजूद है कि मैंने हरकत शुरू की है।
ये मोरल नहीं करा,
हाँ
ये मोरल नहीं करा, जो शुरू करवा,
शुरू करवा। अब मैं, यानी हरकत से क्या मुराद है? यानी मुझे फेलियत कोई देगा तो मैं हरकत करूंगा ना, हाँ। यानी अब क्या हो जाएगा, ये अब जो मुझे फेलियत दे रहा होगा वो सबब बनेगा किसका? तारुक का, हरकत का सबब बनेगा, वही फाइल बनेगा। बता दे, بس اگر یہ کہہ دیں کہ متحرک اپنے آپ کو حرکت دے رہا ہے، پس کا مطلب کیا ہے؟ وہ خود فاعل بھی ہے، بس ایک اعتبار سے وہ قابل بھی ہو اور ایک اعتبار سے فاعل بھی ہو، یعنی ہم قابل ہو ہم فاعل ہو یہ ممکن نہیں ہے. ایک چیز یا قابل ہو سکتی ہے یا فاعل ہو سکتی ہے. اگر آپ اس کے قائل ہو جائیں گے کہ ایک متحرک چیز اپنے اندر حرکت ایجاد کر رہی ہے، تو اس کا مطلب ہے کہ وہ قابل بھی ہے فاعل بھی ہے، اور یہ دو جہتیں ایک جگہ پر اکٹھی نہیں ہو سکتی، محال ہے. بس متحرک کو ہمیشہ محرک کی ضرورت ہے، اپنے اندر وہ خود سے ایجاد نہیں کر سکتا. یہ انہوں نے ایک قرآن یہاں پر قائم کیا. دوسرا مطلب جو یہاں پر بیان کرتے ہیں کہ اس کی کچھ تفصیل اس کے بعد والی فصل میں آئے گی انشاءاللہ، کل پڑھیں گے. ایک مطلب وہ یہ ذکر کر رہے ہیں کہ متحرک کے اندر جو حرکت ایجاد ہوئی ہے، اس حرکت کا فاعل مباشر بھی متحرک ہونا چاہیے. آپ نے ایک چیز میں حرکت ایجاد کی ہے، تو کہتے ہیں کہ جو حرکت ایجاد کر رہا ہے اس کے اندر، تو اس کو بھی کیا ہونا چاہیے؟ متحرک ہونا، فاعل مباشر، یعنی جو اس کے اندر موجود ہے. مطلب مثال دیتا ہوں، آپ جب گیند کو کک لگاتے ہیں تو یہ گیند جب حرکت میں آتی ہے تو اس کے فاعل مباشر آپ ہیں یا وہ انرجی ہے کہ جو آپ نے اس گیند کو دی ہے؟ کیوں؟ اس لیے کہ اگر آپ فاعل مباشر ہوتے تو آپ کو متحرک ہونا چاہیے تھا. کیوں؟ اس وجہ سے کہ جب جب حرکت ہے محرک بھی ہونا چاہیے. وہاں پر کہا ہے کہ ہر حرکت کو محرک چاہیے. آپ تو کھڑے ہیں یہاں پر اور گیند جو ابھی تک گھومتی جا رہی ہے، یہ جو گیند گھومتی جا رہی ہے گھومتی جا رہی ہے، اس کا محرک کون ہے؟ آپ نہیں ہو، تو آپ تو ادھر کھڑے ہو. اگر آپ فاعل مباشر، مطلب آپ نے جو کک ماری ہے، آپ فاعل مباشر ہوتے تو وہ یہیں پہ رک جاتی جا کر، یعنی تھوڑی سی حرکت ہوتی رک جاتی وہاں پہ مثلا. لیکن آپ نے جب اس کو کک ماری ہے وہ رکنے کا نام ہی نہیں لے رہی ہے، جاتی جا رہی ہے وہ. یہ جو ابھی تک حرکت میں ہے، یہ پتہ چل رہا ہے کہ آپ اس کے فاعل مباشر نہیں ہیں. فاعل مباشر وہ بنے گا اس کا جو اس کو حرکت میں رکھے ہوئے ہے. ہاں وہ انرجی، وہ فاعل مباشر ہے. بس چونکہ حرکت کو ایجاد رکھنے میں محرک کی ضرورت ہے، فاعل کی ضرورت ہے، پس جب تک حرکت ہے فاعل بھی کیا ہونا چاہیے؟ ہونا چاہیے. پس اس وجہ سے نتیجہ انہوں نے یہ نکالا کہ حرکت کا فاعل بھی کیا ہونا چاہیے؟ محرک ہونا چاہیے. کیونکہ اگر حرکت کا فاعل محرک نہ ہوا تو حرکت ایجاد نہیں کر سکتا. ثابت چیز کو ہی خلق کر سکتی ہے. یعنی اگر ایک چیز ثابت ہے متغیر نہیں ہے، وہ ہمیشہ کیا ہے؟ ثابت چیز کو ہی خلق کرے گی. متغیر ہے کہ جو متغیر کو خلق کرتا ہے. بس حرکت کا فاعل بھی متحرک ہونا چاہیے، متغیر ہونا چاہیے، متجدد الذات ہونا چاہیے، یعنی لحظے بے لحظے اس کے اندر حرکت موجود ہو، تغیر موجود ہو. بس فاعل بھی متغیر ہونا چاہیے حرکت کا، یعنی کون سا فاعل؟ فاعل مباشر. آپ مثلا کوئی آگے صبح یہ ایجاد کرے، مثلا آپ جو کہتے ہو مثلا کہ حرکت کا فاعل متحرک ہونا چاہیے، تو میں تو گیند کو کک مارتا ہوں، میں فاعل ہوں اس کا، تو گیند تو حرکت میں ہے لیکن میں حرکت میں نہیں ہوں، پاس یہ کیا ہے؟ تو ہم فاعل مباشر نہیں ہیں اس کے اندر، ہم نے فقط کیا کیا، اس گیند کو انرجی دی ہے. انرجی ہے کہ جو فاعل حرکت ہے، اور جب انرجی فاعل حرکت ہے تو انرجی بھی حرکت میں ہے.
یعنی گیند نہیں گھوم رہی، انرجی گھوم
رہی، انرجی گھما رہی ہے گیند کو، کوئی محرک حرکت ایجاد کرتا ہے. آپ نے گیند کو انرجی دی ہے، وہ انرجی جو ہے اب گیند کو گھما رہی ہے. وہ انرجی جب ختم ہوگی حرکت بھی کیا ہو جائے گی؟ ختم ہو جائے گی. جب تک گیند میں انرجی رہے گی وہ حرکت میں رہے گی، اور یہ انرجی خود متحرک ہے. بس ہر حرکت کو، ہر حرکت کا فاعل مباشر متغیر و متجدد الذات ہونا چاہیے، تب حرکت ایجاد ہوگی، ورنہ حرکت ایجاد نہیں ہوگی. یہ ساتویں فصل تھی ہماری جو فاعل حرکت میں انہوں نے ایک مطلب ذکر کیا ہے. اس کے بعد آٹھویں فاصلہ اس کے اندر آ کر یہی پھر ایک شبہ آتا ہے کہ خدا یہ عالم کیا ہے، خدا نے ایجاد کیا ہے. عالم کیا ہے؟ متحرک ہے. خدا کیا ہے؟ ثابت ہے. تو پھر عالم کو کیسے ربط دیں گے آپ خدا سے؟ خدا کو فاعل مباشر مانتے ہیں، خصوصاً حکمت متعالیہ والے. تو آپ جب عالم کو آپ ایک طرف سے قاعدہ وہ کیا بتا رہے ہو کہ متغیر کا فاعل بھی کیا ہونا چاہیے؟ متغیر ہونا چاہیے. اور دوسری طرف سے آپ کہتے ہو خدا مجرد ہے، یعنی مجرد کیا؟ یعنی ساکن ہے، یعنی ثابت ہے. حرکت نام کی چیز نہیں ہے اس کے اندر، متغیر نہیں ہو سکتا، سب کچھ اس کے پاس موجود ہے. کوئی حرکت اس میں آتی ہے جو فقدان رکھتا ہو، خدا تو فقدان نہیں رکھتا. پر جب ثابت ہے اور عالم کیا ہے؟ فقدان ہے، وہ حرکت ہی حرکت ہے. ہر بندہ اپنے منزل کی طرف جا رہا ہے، ٹھیک ہے. اب یہ جو عالم متحرک ہے، متغیر ہے، تو پھر یہ کیسے خدا سے صادر ہوا باوجود اس کے کہ خدا کیا ہے؟ ثابت ہے، اور یہ کیا ہے؟ متغیر، پر آپ کے قاعدے کے ساتھ سازگار نہیں ہے. یہ کیسے ثابت ہے؟ یہ پھر اگلی فصل میں تبیین کریں گے. صلی اللہ علیہ وسلم.